हजुर नमस्ते, अनि स्वागत छ रेडियो एडलेड 101.5 मेगाहर्जमा हामी आइसकेका छौँ भोइस अफ साङ्ग्रा लिएर यहाँहरू समक्ष सदा झैँ, सदाको आइतबार झैँ 9:30 बजे हामी आउने गर्थ्यौँ श्रोताहरू, तर आज भने हामीलाई 1 घन्टा अगाडि कार्यक्रम सुरु गर्नुपर्ने भएको छ कि यो ओम एडिलेड भनेर एउटा प्रोग्राम चलिरहेको छ, त्यस महोत्सव जस्तो चलिरहेको छ होइन, त्यस कारणले गर्दाखेरि आज हामी सदाको समय चाहिँ 9:30 बजी नभएर हामी चाहिँ आज आएका छौँ 8:30 बजे र यहाँहरूका साथमा हामी रहनेछौँ 10:30 बजेसम्म। म सञ्जय
अनि म इन्द्र।
हजुर श्रोताहरू, आज हाम्रो कार्यक्रम 2 घन्टाको रहेको छ, यहाँहरूलाई मैले जानकारी गराइसकेँ, र त्यस बिचमा चाहिँ हामी यहाँहरूलाई मिठा मिठा गीत सङ्गीत त सुनाउने छौँ, त्योभन्दा अगाडि न्युज अनि र एडलेडमा भइरहेका नेपाली कम्युनिटीमा बुद्धिस्ट कम्युनिटीमा भइरहेका जानकारी गतिविधिहरू यहाँहरूलाई जानकारी गराउनेछौँ, र आजको कार्यक्रम हामी सुरु गर्न चाहन्छौँ सदा चाहिँ न्युजबाट।
भोइस अफ साङ्ग्रामा समाचारको पालो र समाचारको सुरुमा भुटान सम्बन्धी समाचार। भुटानको केन्द्रीय ब्याङ्कले भारतीय रुपियाँ संचितमा कमी आएपछि भारतसित हुने व्यापारिक गतिविधिमा रोक लगाएको छ। तेल, कच्चा पदार्थ, सरकारी संस्थाले गर्ने आयात, औषधि र जिल्लामा सञ्चालित विकास गतिविधिका लागि चाहिने सामग्री किन्न मात्र अब भारतीय रुपियाँ पाइनेछ। केन्द्रीय ब्याङ्कको निर्देशनपछि सबै ब्याङ्कहरूले यसलाई लागू गरिसकेका छन्। यसले व्यक्तिगत हिसाबले भारत जाने अनि सामान किनेर ल्याउने नागरिकहरू, साना र खुद्रा व्यापार गर्नेहरूलाई नराम्ररी असर पुर्याएको छ। एकजनाले दिनमा 10,000 भन्दा बढी भारतीय रुपियाँ ब्याङ्कबाट निकाल्न नमिल्ने निर्देशन छ। यसका साथै भारतीय व्यापारीहरूले पनि भुटानी ब्याङ्कमा खाता खोल्न नपाउने भएका छन्। यसले भुटानको सिमानामा हुने भारतीय व्यापारिक गतिविधिमा समेत असर पर्ने देखिन्छ। व्यक्तिगत रूपमा भारतीय रूपमा सञ्चित गरेका व्यक्तिहरूले यो मौका छोपी मुद्राको कालो बजारी गर्ने समेत सम्भावना बढेको देखिन्छ। चुनाव नजिकै जाँदा माथिल्लो सदन नेसनल काउन्सिलका सदस्यहरू अन्युलमा परेका छन्। संवैधानिक रूपमा सो सदन 5 वर्ष नपुगेको दिन स्वतभङ्ग हुनेछ भने त्यसको भोलिपल्ट पुनर्गठन गर्नुपर्ने छ। तर पदमा रहँदै कुनै पनि सांसदले चुनावी अभियानमा हिँड्न मिल्दैन। पुननिर्वाचित हुनका लागि उम्मेदवारी दिन पहिले नै राजीनामा दिनुपर्ने हुन्छ, जसका कारण पूर्ण कार्यकाल काम गरे बापत उनीहरूले पाउने रकम काटिनेछ। पूर्ण कार्यकाल रहनेहरूले पुननिर्वाचित हुने मौका गुमाउनेछन्। सांसदहरू अन्य देशमा भए जस्तै प्रावधानको पक्षमा पनि देखिएका छन्। अमेरिका, भारत जस्ता देशमा माथिल्लो सदन सधैँ रहिरहन्छ। यही अवधारणा भुटानमा पनि ल्याउन खोजिएको हो। तर ती देशहरूमा भने माथिल्लो सदनको चुनाव हरेक तीन वर्षमा 1/3 पदका लागि हुने गर्दछ। यही वर्षको सुरुमा भएको संसदीय बैठकमा पनि यसबारे केही चर्चा भयो, तर कुनै समाधान निस्केन। राजनीतिक र सरकारी गतिविधिमा बढी प्रभाव राख्ने तल्लो सदन नेसनल एसेम्ब्लीले कुनै चासो नदिएपछि चर्चा त्यसै सेलाएर गयो। भर्खरै राष्ट्रिय राजनीतिबारे चर्चा गर्न थालेको भुटानमा यो साता राजनीतिमा महिला सहभागिताबारे छलफल भयो। भुटानमा महिला राजनीतिज्ञहरूको सङ्ख्या अति न्यून छ। त्यसबाहेक नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा जस्तो महिलाको लागि राजनीतिक आरक्षण भुटानमा छैन। तर 2 दिने यो क्षेत्रीय सम्मेलनका क्रममा भुटानका अधिकांश नीति निर्माताहरू महिला आरक्षणको विपक्षमा रहेको भेटियो। उनीहरूका अनुसार आरक्षणले राजनीति र नीति निर्माणमा चाहिने दक्ष जनशक्तिमा सम्झौता गर्नुपर्ने अवस्था सृजना गर्न सक्छ। भुटानमा महिला अधिकारका लागि काम गर्ने एकमात्र संस्था नेसनल कमिसन फर वुमेन एन्ड चिल्ड्रेन पनि महिला आरक्षणको विपक्षमा देखिएको छ। त्यस्तै विचार भुटान एसोसिएसन अफ वुमेन इन्टरप्रेनर्सको पनि छ। सम्मेलनमा बोल्ने भुटानी सदस्यहरूले महिलाका लागि आरक्षणभन्दा पनि उनीहरूको सहभागिता बढाउन शिक्षा, क्षमता र चेतना विस्तारमा लाग्नुपर्ने बताए। दक्षिण एसियामा प्रति व्यक्ति आय सबैभन्दा बढिरहेको भुटानमा प्रत्येक नागरिकको नाममा न्यूनतम 91,000 ऋण रहेको छ। भुटानको नेसनल स्टाटिस्टिक्स ब्युरोका अनुसार हालमा भुटानले तिर्नुपर्ने कुल ऋण 1.3 अर्ब अमेरिकी डलर बराबर रहेको छ। यो देशको ग्रोस डोमेस्टिक प्रोडक्टको 80% हुन आउँछ। यसमध्ये 55 करोड अमेरिकी डलर बराबर डलरमा तिर्नुपर्ने ऋण छ भने नोल्ड्रम 34 अर्ब बराबर भारतीय रुपियाँमा तिर्नुपर्ने ऋण छ। नोल्ड्रम 27.6 अर्ब भारतलाई, 22 करोड अमेरिकी डलर बराबर एडिबीलाई अनि 1 करोड 45 लाख अमेरिकी डलर बराबर वर्ल्ड ब्याङ्कलाई तिर्नुपर्ने ऋण रहेको छ। गत सालको भुटानको ग्रोस डोमेस्टिक प्रोडक्ट नोल्ड्रम 30.5 अर्ब बराबर थियो। यो अघिल्लो सालको भन्दा नोल्ड्रम 44 करोड बराबर कम हो। यसको 17.6% विदेशी अनुदान पनि पर्छ। प्रधानमन्त्री जिग्मे थिन्लेले सरकार 2 दशकदेखिको भुटानी शरणार्थी समस्या समाधान गर्न इच्छुक रहेको बताएका छन्। सरकारले गर्ने नियमित पत्रकार भेटघाटमा उनले समस्याका कारण नेपाल भुटान सम्बन्धमा असर परिरहेको कारण यसको चाँडो समाधान निकाल्नु आवश्यक रहेको बताए। उनका अनुसार यो समस्या झन लम्बियो भने क्षेत्रीय स्थायित्व र सुरक्षामा पनि यसले खतरा निम्त्याउन सक्छ। नेपाल भुटान बीच भएको सम्झौता अनुसार भुटानी ठहरिने शरणार्थीलाई फिर्ता लान सरकार तयार रहेको उनले जानकारी दिए। शरणार्थी फिर्ता गर्ने विषयमा 15 चरणको नेपाल भुटान वार्तापछि पनि कुनै निकास ननिस्केपछि सन् 2003 यो प्रक्रिया ठप्प नै भएको छ। भुटान पुनः वार्तामा फर्कन तयार रहेको थिन्लेले जानकारी दिएका छन्। गत साल नेपाल भ्रमणको क्रममा उनले नेपाली समकक्षीलाई वार्ता पुनः सुरु गर्न आग्रह गरेका थिए। तेस्रो देश पुनर्वास अन्तर्गत झन्डै 60,000 भुटानी क्यानाडा, युके, नेदरल्यान्ड्स, युएसए, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्ड पुगेपछि भुटानले फेरि वार्तामा फर्कने मनसाय व्यक्त गरेको हो। प्रधानमन्त्रीको यो भनाइको विपक्षी दलले विरोध गरेको छ। विपक्षी दलका नेता छिरिङ तोप्गेले एक अन्तर्वार्तामा भुटानी शरणार्थी भुटानी नभएर आतंकवादी भएका कारण फिर्ता गर्नु नहुने उनको भनाइ थियो। अब नेपाल सम्बन्धी खबर। उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका लागि बिना प्रतिस्पर्धा करिब 19 करोड बराबरको सामग्री खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छन्। त्यसका लागि मन्त्रीस्तरीय निर्णयबाटै सोझै सामग्री खरिद गर्न मिल्ने गरी विशेष सेवा नियमावली संशोधनको तयारी भइ अगाडि बढाइएको छ। गृहमन्त्री गच्छदारले बुधबार मात्रै एक साताभित्र गृह प्रशासन सुदृढीकरण योजना 2068 लागु गर्ने बताएका थिए। योजनामा राष्ट्रिय अनुसन्धान विभागका लागि विभिन्न शीर्षकमा 1,40,35,00,000 रुपियाँ बजेट मागिएको छ, जसमध्ये 49,44,00,000 रुपियाँ यसै वर्षभित्र खर्च गर्ने योजना छ। यसरी खरिद गरिने सामग्री सामग्रीमा टेलिफोन ट्याप गर्न प्रयोग हुने इन्टरसेप्ट बगिङ उपकरण, नाइट भिजन बाइनेकुलर, गगल्स लगायतका सामग्री छन्। सामग्री खरिदका लागि राष्ट्रिय अनुसन्धान विभाग प्रमुख मोती गुरुङ र एसएसपी सरहका सहअनुसन्धान निर्देशक गणेश अधिकार र लेखा हेर्ने अर्का सहअनुसन्धान निर्देशक दिलीप रेग्मी संलग्न रहेको समाचार प्राप्त भएको छ। सेनाभित्र हुने आर्थिक अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउने भएको छ। सर्वोच्च अदालतले सेनाको पनि खर्च नियमित र अनियमित भए नभएको अख्तियारले अनुसन्धान गर्न सक्ने ठहर गर्दै रिट खारेज गरेको छ। सेनाले सञ्चालन गरेको काठमाडौँ निजगढ द्रुत मार्गको बाटो खोल्ने कार्यमा भएको आर्थिक अनियमितता छानबिन गरिपाउँ भनी परेको रिट निवेदन उपर सर्वोच्चले यो निर्णय गरेको हो। झापाका टङ्कप्रसाद आचार्य, स्याङ्जाका नारायण प्रसाद शर्मा र शालिकराम ढुङ्गानाले संयुक्त रूपमा सेनाले द्रुत मार्गमा गरेको अनियमितताको छानबिन गरिपाउँ भनी दायर भएको रिटमा न्यायाधीश प्रकाश बस्तीको एकल इजलासले मङ्सिर 8 गते गरेको फैसलामा आर्थिक अनियमितता हेर्ने संवैधानिक अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ठहर गर्दै त्यही उजुरी गर्न निवेदकलाई सुझाव दिँदै रिट खारेज गरेको हो। सर्वोच्चको निर्णयपछि गत आइतबार द्रुत मार्गमा भएको आर्थिक अनियमितता छानबिन गरिपाउँ भनी पेश भएको निवेदन अख्तियारमाले दर्ता गरेको छ। यसअघि अख्तियारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको भन्दै सेनाभित्र हुने भ्रष्टाचारका मुद्दामा निवेदन दर्ता गर्न अस्वीकार गर्दै आएको थियो। मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीले एकपटक कार्यथलो प्रवेश गरेपछि लगातार 36 घन्टा काम गरेपछि मात्रै आराम पाउँछन्। यसको विरोध गर्दा एक नेपालीले ज्यान गुमाउनु परेको छ। त्यहाँको जोरबारु आय आइबुर पासाङमाल स्थित साबुन र तेलको कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीमा कार्यरत दैलेखका विनोद दर्जीको कम्पनी मालिकको पिटाइबाट ज्यान गएको हो। पिटाइ खाने अरू 9 नेपाली घाइते छन्। कुटाइ खाएपछि काम गर्न गएका 26 दर्जी आइतबार साँझ 8 कम्पनीमा मृत अवस्थामा फेला परेका थिए। पीडित कामदारका अनुसार दर्जीको मुटुमा रगत जमेर मृत्यु भएको हुन सक्ने अनुमान छ। घटनालाई चुपचाप राख्न कम्पनी मालिकले कार्यरत नेपालीलाई चर्को दबाब दिएका छन्। कम्पनी मालिकले आफू जोगिन साथीहरूबीच झगडा भएको बताउँदै सहकर्मी काभ्रेका दमाई सिंहलाई पक्राउ गराएका छन्। स्थानीय प्रहरीले सिंहलाई नियन्त्रणमा राखेको छ। त्यस कम्पनीमा यसअघि पनि मालिकले नेपालीलाई पटक पटक पिट्दै आएका थिए। काठमाडौँस्थित रिङ भर्सटाल ओभरसिज र फिस्टेल ओभरसिजबाट त्यस कम्पनीमा 70 कामदार पठाइएको छ। तीमध्ये कम्पनीको अवस्था देखेर 11 भागिसकेका छन् भने अरू 18 भाग्ने तयारीमा छन्। नेपाली कला संस्कृतिको पहिचान गराउने र विदेशी लगानी नेपाल भित्र्याउने उद्देश्यले अस्ट्रेलियामा आयोजना गरिने नेपाल महोत्सवको तयारी सुरु भएको छ। सन् 2006 प्रत्येक 2-2 वर्षमा आयोजना हुँदै आएको महोत्सव यस वर्षको सेप्टेम्बर 2 तारिकमा सिडनीमा हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको मुख्य आयोजनामा हुने महोत्सवको तयारी सुरु गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ। महोत्सवमा नेपाल र नेपालीको पहिचान गराउने विभिन्न स्टलहरू राख्नुका साथै नेपाली कला र संस्कृति झल्किने विभिन्न झाँकी र प्रस्तुति देखाइनेछ। एनआरएन अस्ट्रेलियाका अनुसार महोत्सव आयोजना स्थलको बुकिङ भइसकेको छ भने स्टलहरू बुकिङको तयारी भइरहेको छ। महोत्सव एडिलेडमा समेत गर्नको लागि छलफल भइरहेको जानकारी छ। नेपाल महोत्सवको माध्यमबाट यहाँका व्यवसायीहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने लक्ष्य रहेको छ। एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समिति आइसिसीको सम्मेलन पनि नेपाल महोत्सवसँगै यहाँ आयोजना गर्न लागि छ। अगस्तको 30-31 र सेप्टेम्बरको 1 तारिकमा क्षेत्रीय सम्मेलन हुने र सेप्टेम्बरको 2 तारिक नेपाल महोत्सव आयोजना गर्न लागि हो। आजको लागि भोइस अफ साङ्गिलामा समाचारको पालो यति नै। तपाईँ अहिले रेडियो एडलेट 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गिला सुन्दै हुनुहुन्छ र हामी साथमा छौँ सञ्जय पुरी र म इन्द्र अधिकारी। तपाईँ हामीलाई अनलाइन मार्फत संसारभर radio.adelaide.edu.au मार्फत पनि सुन्न सक्नुहुन्छ भने तपाईँको फुर्सदको समयमा आफूले चाहेको समयमा अथवा पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले ipajournal.com पनि गएर यो कार्यक्रम सुन्न सक्नुहुन्छ।
हजुर श्रोताहरू, त्यसै गरी यदि तपाईँ यो कार्यक्रम मार्फत यदि कसैलाई शुभकामना सन्देश अथवा जन्मदिनको शुभकामना सन्देश अथवा कुनै पनि सन्देश अथवा चाहिँ गीत डेडिकेट गर्न चाहनुहुन्छ भनेदेखि तपाईँ हामीलाई फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ र हामी तपाईँको म्यासेज जस्ताको तस्तै तुरुन्तै यहाँहरूको शुभचिन्तक अथवा यहाँहरूको साथीसङ्गीहरू जसलाई पनि म्यासेज गर्नुभएको छ उहाँहरू समक्ष पुर्याउने हामी जमर्को गर्नेछौँ। र श्रोताहरू, अहिलेलाई भने एउटा गीत सुन्ने पालो भएको छ। कार्यक्रममा हामी गीत राख्दैछौँ राजु लामाको स्वरमा मनमा छ नेपाल।
यो मनमा छ नेपाल जोगाउनु छ नेपाल
हजुर श्रोताहरू, तपाईँलाई हामीले भर्खरै सुनायौँ राजु लामाको स्वरमा हे दिल बस्यो भन्ने रमाइलो मिठो गीत। योभन्दा अगाडि पनि हामीले तपाईँलाई मन छ नेपाली भन्ने एउटा राष्ट्रभावनाले ओतप्रोत राजु लामाकै स्वरमा गीत सुनाएका थियौँ, तर टेक्निकल गडबडीका कारण हामीले त्यो गीत पुरा सुनाउन सकेनौँ, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ श्रोताहरू। र इन्द्रजीले यहाँ एयरलाइनमा भइरहेका गतिविधिहरूबारे केही जानकारी गराउँदै हुनुहुन्छ। इन्द्रजी
श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ अहिले रेडियो एडलेटको 101.5 मेगाहर्जमा भोइस अफ साङ्गला। सञ्जयले भने जस्तै तपाईँलाई म थोरै मात्रामा जानकारी दिँदैछु हाल अहिले एडलेटमा भइरहेका विभिन्न फेस्टिभलबारे। तपाईँलाई थाहा छ होला सायद एडलेट अथवा साउथ अस्ट्रेलिया फेस्टिभल अफ स्टेट भन्ने नामले चिनिन्छ, र यो मौसम चाहिँ साउथ अस्ट्रेलियाको लागि फेस्टिभल मौसम जस्तै मानिन्छ। अहिले फ्रेन्च फेस्टिभल गएको फेब्रुअरी 24 तारिकदेखि चलिरहेको छ भने एडलेट फेस्टिभल पनि गएको मार्च 2 तारिकदेखि सुरु भइरहेको चलिरहेको छ। त्यस लगत्तै वुम एडलेट भन्ने अर्को फेस्टिभल पनि चलिरहेछ. खास गरी वुमेन रिलेटेड म्युजिक आर्ट्स र डान्स सम्बन्धी फेस्टिभल रहेको छ, जसको पुरा नाम WOMADE हो, जसको पुरा अर्थ भन्नुहुन्छ वर्ल्ड अफ आर्ट्स म्युजिक एन्ड डान्स, अथवा म्युजिक आर्ट्स एन्ड डान्स. त्यो हिसाबले पनि म्युजिक आर्ट्स र डान्सको बारेमा तपाईँ यहाँ रुचि राख्न चाहनुहुन्छ भने वुमेन रिलेटेड फेस्टिभल जुन भोलि सिद्धिँदैछ अत्यन्त महत्त्वपूर्ण फेस्टिभल रहेको छ भने, फ्रिन्स फेस्टिभल विभिन्न देशबाट आएका विभिन्न सङ्घ संस्थाबाट आएका विभिन्न जात समुदाय र संस्कृति बोकेका मान्छेहरूको सङ्गम स्थल रहेको छ यो फ्रेन्च फेस्टिभल र एडलेट फेस्टिभल. तपाईँले विश्वभरिका कलाकारहरूको कला देख्न पाउनुहुनेछ, विश्वभरिका व्यक्तिहरूको समागम यहाँ रहनेछ र संस्कृति परम्परा भाषा भूषा खाना र विभिन्न आफ्ना के भन्ने कला कौशलहरू तपाईँले देख्न पाउनुहुन्छ, नयाँ कुराहरू तपाईँले सिक्न पाउनुहुन्छ. यो दुवै फेस्टिभल फ्रेन्च फेस्टिभल र एडलेट फेस्टिभल आगामी आइतबार अथवा भनौँ मार्च 18 तारिकसम्म चलिरहेको छ. श्रोताहरू तपाईँलाई सायद अलिकति महँगो लाग्न सक्छ टिकट दर, अलिकति टिकट दर महँगो छ. वुम एडलेटको तपाईँले कन्सेसन मात्र लिनुभयो भने $139 पर्छ भने फेस्टिभल एडलेट फेस्टिभल र फ्रेन्च फेस्टिभलको चाहिँ त्यो आइटम हेरी हेरी फरक फरक चलेको छ. खास गरी एडलेट फेस्टिभल चाहिँ विभिन्न स्थानमा एउटा मात्रै स्थानमा नभएर मुख्य स्थल चाहिँ एडलेट फेस्टिभल सेन्टर रहेको छ भने अरू अरू मसिन मसिन ठाउँहरूमा पनि विभिन्न कार्यक्रमहरू भइरहेछ. त्यस हिसाबले कार्यक्रम पछि कार्यक्रम हरेक कार्यक्रमको विभिन्न टिकट भएको गर्दाखेरि दर रेट फरक पर्न सक्छ यहीँ कार्यक्रम एडलेट फेस्टिभलको हिसाबले चाहिँ.
हजुर श्रोताहरू, इन्द्रजीले भर्खरै हामीलाई भन्दा पनि यहाँहरूलाई जानकारी गराउनु भयो एडलेडमा भइरहेका विभिन्न फेस्टिभलहरू. यो भनेको एकदमै फेस्टिभल टाइम छ अहिले एडलेडमा, एडलेड त्यही भएर पनि भनिन्छ होला सायद एडिलेडलाई साउथ अस्ट्रेलियालाई फेस्टिभल स्टेट भनेर, र एकदमै रमाइलो वातावरण छ एडलेडमा अहिले.
र अस्ट्रेलियनहरूले भन्ने गरेको एउटा विशेष के हो भने अस्ट्रेलिया साउथ अस्ट्रेलियामा बस्नुपर्छ भने फेब्रुअरी मार्च हो.
हजुर हजुर एकदमै
त्यो भन्नाको मतलब के हो त भन्दाखेरि फेब्रुअरी र मार्च साउथ अस्ट्रेलियाको लागि यति मनोरञ्जनपूर्ण हुन्छ, यति हौसलापूर्ण हुन्छ, यति नयाँ कुरा सिक्ने मौका हुन्छ होइन. त्यस हिसाबले पनि एकदमै यो अपर्च्युनिटी तपाईँलाई एक वर्षपछि मात्रै आउँछ, सायद नछोड्नु होला तपाईँ.
हजुर, अनि यसै गरी भोलि मात्रै एडलेडको साउथ अस्ट्रेलियाको एउटा मोस्ट हर एन्ड ह्यापनिङ इभेन्ट हुन गइरहेको छ, त्यो हो एडलेड कप. यो हरेक वर्ष हुने गर्छ मार्चमा, र यसै गरी भोलि एडलेड कप हुन गइरहेको छ. यदि श्रोताहरू तपाईँलाई हर्स रेसिङप्रति यदि इन्ट्रेस्ट छ भनेदेखि तपाईँहरू टिभी अथवा चाहिँ आफै गएर पनि हेर्न सक्नुहुन्छ एडलेड कपबारे. र यसै उपलक्ष्यमा साउथ अस्ट्रेलियामा मात्रै पब्लिक होलिडे दिएको छ भोलि, होइन इन्द्रजी?
हो
हजुर. श्रोताहरू, यहीँ त भए नेपाल साउथ अस्ट्रेलियामा र एडलेडमा भइरहेका गतिविधिहरू, र अहिले हामी फेरि गीततर्फ नै लागौँ श्रोताहरू. अहिले म एउटा रमाइलो गीत सुनाउन गइरहेछु नेपथ्यको आवाजमा, सालैजो.
Hey.
हजुर श्रोताहरू, अहिले भर्खरै हामीले सुनायौँ तपाईँलाई नेफत्थे समूहको आवाजमा एकदमै रमाइलो गीत सालै जो भन्ने एकदमै चर्चित नेपाली लोक भागालाई लिएर उनीहरूले यो गीत बनाएका थिए अथवा गाएका थिए र म एकदमै रमाइलो थियो। र श्रोताहरू, यसै क्रममा म एउटा जानकारी छ मेरो हातमा, जानकारी भन्दा पनि यो एडलेडमा भएको एउटा गतिविधि हो, समान सहभागिता समान योगदान नेपाली भाषा र संस्कृतिको उत्थान भन्ने नाराका साथ 2008 स्थापना भएको नेपाली पाठशाला एडलेडमा हालैका दिनमा नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ। एडलेडमा रहेका नेपालीहरूले आफ्ना सन्तानलाई नेपाली भाषा र संस्कृति सिकाउने उद्देश्यले खोलेको नेपाली पाठशाला एडलेडमा विद्यार्थीहरूको संख्या बढ्दै गएको हो। पाठशालामा हरेक हप्ता हरेक आइतबार हुने कक्षामा अहिले करिब 37 विद्यार्थी रहेका छन्। पाठशालामा हरेक हप्ता अभिभावकले नै शिक्षकका रूपमा आफ्ना नानीहरूलाई नेपाली अक्षर र नेपाली संस्कृति सिकाउने गरिएको बताइएको छ। स्थानीय नेपाली समुदायका अगुवाहरू ज्योति खड्का, प्रमोद अर्याल र सुनिल शर्मा व्यवस्थापक रहेको पाठशालामा नेपाली अक्षर, अङ्क, लेख्न र बोल्न सिकाइन्छ भने नेपालीहरूका मौलिक चाडपर्वबारे जानकारी दिने र तिनलाई मनाउने गरिएको व्यवस्थापक ज्योति खड्काले बताउनुभयो। पाठशाला जान थालेपछि आफ्ना सन्तान नेपाली बोल्न र लेख्न सिक्ने हुँदा अभिभावकहरू पनि दङ्ग छन्। विद्यालयको जस्तो कक्षाको भिन्न भिन्न तह भने बनाइएको छैन। पढाउने जिम्मा पाएका अभिभावकहरूले आफै पाठ्य सामग्री तयार पार्छन्। सकेसम्म प्रयोगात्मक विधि अप्नाएर विद्यार्थीलाई नेपाली सिकाउने गरिएको पाठशालाका व्यवस्थापकहरू बताउँछन्। हजुर श्रोताहरू, यसै क्रममा हाम्रो टेलिफोन लाइनमा एकजना नेपाली पाठशाला सम्बन्धी जानकारी राख्ने एकजना व्यक्ति हुनुहुन्छ। हजुर, उहाँसँग म प्रत्यक्ष कुराकानी गर्न चाहन्छु र यहाँहरूलाई नेपाली पाठशालाको बारेमा उहाँले अझ विस्तृत रूपमा जानकारी गराउनुहुनेछ। हजुर गोकुलजी, स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार।
हजुर,
रेडियो सुनिरहनुभएका सम्पूर्ण नेपाली तथा नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूमा
हजुर
हार्दिक न्यानो अभिवादन।
हजुर, मैले भर्खरै एउटा श्रोताहरूलाई जानकारी गराएँ नेपाली पाठशाला एडलेडको बारेमा। गोकुलजी, यसबारेमा थप जानकारी हजुरसँग केही छ कि? यसो पहिला हामीलाई बताइदिनु होस्
न। त्यहाँ हजुर अहिले कुरा हुँदाखेरि चाहिँ हरेक हप्ता नभएर हामीले फोर्टनाइटली भनौँ न, हरेक दोस्रो हप्ताको आइतबार चाहिँ गर्ने गरेका छौँ। यो अहिले अब त्यस्तो हरेक हप्ता चाहिँ होइन, त्यो अलिकति त्यहाँ हजुर
हजुर हजुर
हजुर त्यो कुरा हो
हजुर।
र अब त्यही हो, अहिले हरेक दोस्रो हप्ता यसो बच्चा हाम्रो नानीहरूलाई चाहिँ नेपाली पढाउँ, नेपाली सिकाउँ, नेपाली हाम्रो संस्कृतिको बारेमा पनि जानकारी दिउँ र आफ्नो बच्चाहरू नेपाल एकचोटिको नेपाली सधैँको नेपाली भन्ने जुन हाम्रो एउटा
हजुर एकदमै बिल्कुलै राम्रो सोच गोकुलजी. मैले थाहा पाएअनुसार भर्खरै होली गएको छ र होली पर्वको बारेमा नेपाली नानीहरूलाई जानकारी गराउने उद्देश्यले आज होली कार्यक्रम पनि राखिएको थियो भन्ने सुन्नमा आएको थियो. हजुर यसबारे बताइदिनुहोस्.
हजुर हजुर हो. अब खासै अब खास बच्चाहरू अब नानीहरूलाई चाहिँ हाम्रो चाडपर्व हामी कसरी मनाउँछौँ त भन्ने कुरा चाहिँ प्र्याक्टिकल्ली गरेर देखायो भने सायद अलिक बढी राम्रो छाप पर्छ कि उनीहरूमा भन्ने एउटा उद्देश्य राखेर चाहिँ हामी त्यहाँ भेला भइएको अति सबैजना हाम्रो अभिभावकहरू जब सबैले चाहिँ यसो कुरा गर्दाखेरि हुन्छ त जब जसको मिल्छ त्यसैलाई चाहिँ अब एउटा अब विदेशमा बसिसकेपछि ठ्याक्कै दिन नभएर एउटा दिन पारेर गरौँ न त भनेर आज राखिएको थियो.
हजुर हजुर.
र हामी जम्मा भएका थियौँ अलिअलि बच्चा बच्चीहरू लिएर र हामीले अब नेपालमा जसरी होली मनाइन्छ अबिरहरू लगाएर एकले अर्कोलाई शुभकामना आदान प्रदान गरेर अब अलिअलि पानी पनि छ्यापेर भनौँ होइन त्यो काम पनि गरेर हल्का हामीले चाहिँ आज होली मनायौँ.
अनि होली कार्यक्रममा कतिको सहभागिता थियो नानी बाबुहरूको र अभिभावकहरूको?
हजुर सबैको अभिभावक अब पक्कै पनि नानीहरू सानै हुन्छन् उनीहरूलाई बोक्नलाई अभिभावक त स्वाभाविकै रूपमा आउनु परिहाल्यो.
र
हाम्रो उद्देश्य चाहिँ नानीहरूलाई चाहिँ कल्चरको बारेमा बुझाउने थियो अथवा हाम्रो संस्कृतिको बारेमा बुझाउनु थियो र सहभागिता राम्रै भएको थियो.
हजुर गोकुलजी धेरै धेरै धन्यवाद यहाँले नेपाली पाठशालाको बारेमा जानकारी गराउनु भयो र भर्ख हालै भइरहेका गतिविधिको बारेमा पनि जानकारी गराउनु भयो. यसको लागि धेरै धेरै धन्यवाद.
हजुर धेरै धन्यवाद हजुरहरूलाई पनि मलाई सम्झिनु
भएकोमा. हजुर हजुर हस् त श्रोताहरू अहिले भर्खरै हामी कुरा गर्दैथ्यौँ गोकुल घिमिरेजीसँग. नेपाली पाठशालाको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो उहाँ. र श्रोताहरू म फेरि पनि गीतकै पालोतिर लाग्दैछु. अहिलेलाई हामी बजाउन गइरहेका छौँ स्वरूप राज आचार्यको स्वरमा बलगरे र त्यो मन यता सार भन्दिन म.
सलाम हजूरा सलाम हजूरा
सलाम हजूरा सलाम हजूरा
हजुर श्रोताहरू, हामीले यहाँलाई भर्खर गीत सुनायौँ, स्वरूप राज आचार्यकै थियो, तर यो चाहिँ मैले भनेअनुसारको गीत चाहिँ थिएन, बल गरेर भन्ने गीत चाहिँ म एकैछिनपछि फेरि बजाउने छु श्रोताहरूको लागि। र इन्द्रजी फेरि एउटा कुनै एउटा जानकारी लिएर आउनुभएको छ।
जानकारीको सुरुमा तपाईँलाई एउटा प्रश्न सोध्छु सञ्जयजी,
हजुर,
तपाईँ कति बेर सुत्नुहुन्छ 24 घन्टामा?
24 घन्टामा अब त्यसो बिजी भएको बेला चाहिँ 6 घन्टा 7 घन्टा सुतिन्छ होइन, अरू नभए चाहिँ नर्मल त्यही हो, 6-7 घन्टा भन्दा बढ्दा सुतिँदैन।
6-7 घन्टा नर्मल्ली कति सुत्नु पर्छ जस्तो लाग्छ एभरेजमा?
मलाई जहाँसम्म लाग्छ इन्द्रजी, शरीरले एउटा कम्प्लिट रेस्टको पाउनको लागि, शरीरले मात्रै नभएर मस्तिष्कले पनि रेस्ट पाउनको लागि एटलिस्ट 6 घन्टा र 6 घन्टाभन्दा धेरै भयो भने 8 घन्टासम्मको निन्द्रा भयो भने इनफ हुन्छ होला जस्तो लाग्छ मलाई। तर तपाईँले ल्याएको जानकारीले के भन्छ त्यो चाहिँ तपाईँ नै सुनाउनुहोस् इन्द्रजी।
सञ्जयजी, तपाईँलाई पनि म सुनाउँछु र श्रोताहरू तपाईँले पनि जानकारी लिनुहोला। यो निन्द्रा सम्बन्धी अथवा सुताइ सम्बन्धी एउटा जानकारी छ, मैले कान्तिपुर दैनिकबाट यो साभार गरेको छु यसलाई। यदि तपाईँ मिठो निन्द्रा लागोस् भन्ने चाहनुहुन्छ भने राति 10 बजेभित्र सुत्ने गर्नुहोस्।
ओके,
अनुसन्धान अनुसार राति 9:10 एक कप चिया खानुहोस्, पाइजामा लगाउनुहोस् र 10 बजे सुतिहाल्नुहोस् है। यसो
गर्दा
खै अब त्यो होइन, अब यो म अनुसन्धानको भनाइअनुसार,
हजुर,
यसो गर्दा तपाईँ राम्ररी सुत्न सक्नुहुन्छ। यो अध्ययनमा ब्रिटेनका राम्ररी निदाउने 2000 वयस्क व्यक्तिलाई सामेल गरिएको थियो। बेड लाइन ब्रान्ड बिटेकले उक्त अध्ययन गरेको यो अध्ययन अनुसार कुनै पनि व्यक्तिले मुख्यतः महिलाले रातको बनाएपछि न्यूनतम 2:07 आराम रात बनाए कि रात परेपछि न्यूनतम 2:07 आराम समेत गर्नुपर्छ। रातको खाना करिब 8:29 खानुपर्छ भने अन्तिम पेय पदार्थको रूपमा चिया राति 9:10 लिन सकिन्छ। यो सर्वेक्षणले सुत्ने बेलाका क्रियाकलापलाई झल्काउने प्रयास गरेको बिडेकका प्रवक्ता तानिया जोन्सनले बताएकी छिन्। व्यस्त जीवनमा उपयुक्त रूपले निन्द्रा लिँदै सुत्न आवश्यक छ, यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ। बुढ्यौलीमा आउने मिठो निन्द्रा उमेरसँगै निन्द्राको गुणस्तर खराब हुँदैन, अझ समयमा सुधार पनि पाउने गरिएको छ। स्लिप जर्नलमा प्रकाशित यो अध्ययन सम्बन्धी सर्वेक्षणमा करिब 1.5 लाख वयस्क व्यक्तिहरूको विचारलाई लिइयो। त्यसअनुसार उमेरको चौथो दशकलाई छाडेर उमेरसँगै निन्द्राको गुणस्तर राम्रो हुन्छ। उमेरको 8 दशक बिताइसकेकाहरू बढी राम्ररी निदाउँछन्। उमेरमा वृद्धिसँगै निन्द्राको गुणस्तरलाई लिएर गुनासो कम हुन्छ। यो सन्दर्भमा उमेरको 4 दशक गुजारिसकेका व्यक्ति मात्र भिन्न देखिएका थिए। मिठो निन्द्राका लागि चोरीको जुस, चेरीको जुस, अमिलो जुस, राति मिठो निन्द्राको खोजीमा रहेकाहरूका लागि धेरै सहयोगी हुनसक्छ। अध्ययन अनुसार दिनौँ 2 गिलास चेरी जुस लिने युवा जुस नलिनेको दाँजोमा 39 मिनट बढी सुत्छन्। चेरीको जुस खाने गरे निन्द्रा नलाग्ने समस्या हट्नका साथै निन्द्रा क्षमतामा 6% वृद्धि समेत हुन्छ। यो अध्ययन अन्तर्गत केही स्वस्थ युवालाई दिनमा 2 पटक निरन्तर चेरीको जुस दियो भने अन्यलाई अर्कै फलको जुस दियो। चेरीको जुस सेवन गर्नेहरूको निन्द्रामा महत्त्वपूर्ण सुधार देखियो। उनीहरू राति लामो समयसम्म मजाले निद्रा सके, दिउँसो उग्न छाडे, उनीहरूको सम्पूर्ण निन्द्रा क्षमता समेत बढेको पाइयो। अध्ययनअनुसार राम्रो निन्द्राका लागि चेरीको जुसमा पाइने मिलेटोनिन रसायन जिम्मेवार छ। मिलेटोनिन र शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले मानिसको सुत्ने र जाग्ने चक्रलाई नियन्त्रण गर्छ। श्रोताहरू, यो थियो निन्द्रा सम्बन्धी जानकारी। तपाईँ पनि सायद निन्द्राको समस्याबाट ग्रस्त हुनुहुन्छ भने चेरी लिने प्रयास गर्नुहोला।
हजुर, इन्द्रजीले भर्खरै एउटा रमाइलो अथवा स्वास्थ्यवर्धक जानकारी यहाँ हामी सबैलाई सुनाउनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद इन्द्रजी। र फेरि पनि गीतकै पालो भएको छ श्रोताहरू, अहिलेलाई म फेरि एउटा अर्को गीत सुनाउन जाँदैछु। नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, नातिकाजीको स्वरमा रहेको छ यो गीत। अहिलेलाई सुनौ हामी नेपाली हामी।
I'm not afraid to die. गुरासै फुल्यो
हजुर श्रोताहरू, हामीले भर्खरै सुनायौँ नातिकाजीको स्वरमा एकदमै मार्मिक गीत, देश भावले भरिपूर्ण गीत, नेपाली हामी रहुँला कहाँ नेपालै नरहे भन्ने गीत। यसै बिचमा हामीसँग एउटा जानकारी आएको छ, जानकारी भन्दा पनि यो हामीले हाम्रो अघिल्ला कार्यक्रमहरूमा हामीले एउटा विज्ञापन जस्तो बजाउने गरेका थियौँ, यदि श्रोताहरूले सुन्नुभएको थियो भनेदेखि श्रोताहरूलाई याद हुनसक्छ। साउथ अस्ट्रेलियामा र अर्थात् एडलेडमा बस्ने नेपालीहरूले एउटा नेपाली पशुपतिनाथ र बुद्धको मन्दिर बनाउने कुरा उठाउनु भएको थियो र त्यही विषयलाई लिएर हिजो साउथ अस्ट्रेलिया एडलेडमा एउटा छलफल कार्यक्रम जस्तो राखिएको थियो र त्यसका बारेमा हामी सम्बन्धित व्यक्तिसँग कुराकानी पनि गर्नेछौँ। यहाँ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ उहाँ सम्बन्धित व्यक्ति, र त्योभन्दा पनि अगाडि म एउटा यो कस्तो खालको यो छलफल थियो भन्ने बारे म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। बहुभाषिक तथा बहुसांस्कृतिक धनी देशहरू नेपाल र भुटानबाट संसारको विभिन्न देशहरूमा बसाइसराई गर्ने क्रममा अस्ट्रेलियाको साउथ अस्ट्रेलियामा आएर विभिन्न भागहरूमा बस्नुहुने हामी निम्नअनुसारका नेपाली भाषी भुटानी तथा नेपालीहरू आज मिति 2010 मार्च 2012 23 कोङ्गलेन स्टेट एडलेडमा उपस्थित भई भुटान र नेपाल तथा दक्षिण एसियाको संस्कृति सुहाउँदो एउटा मल्टिकल्चरल सेन्टरको स्थापना गर्ने उद्देश्यले सो विषयसँग सम्बन्धित विभिन्न निम्न विषयहरूमा छलफल गर्न उपस्थित भएका छौँ भनेर एउटा यो प्रेस विज्ञप्ति जस्तो जारी गरिएको थियो। यो भर्खर मैले पढेर सुनाएँ श्रोताहरू। यसै बिचमा हामीसँग यो मल्टिकल्चरल सेन्टरको स्थापना गर्ने विषय उठाउने एकजना व्यक्ति हाम्रो सामु हुनुहुन्छ। उहाँ हुनुहुन्छ कवि भट्टज्यू। कविजी, कार्यक्रममा स्वागत छ यहाँलाई। र कस्तो भइरहेछ अहिले प्रोग्राम, भनौँ न यो मल्टिकल्चर सेन्टर एउटा स्थापना गर्ने सोच यहाँमा आयो, यो कसरी सुरु भयो?
अब यो सोच सामान्य रूपले भन्नुपर्दा हामी नेपालीहरूको आफ्नै भिन्न किसिमको होइन जुन पनि फेस्टिभलहरू छ त्यो मनाउने तरिका अलिक फरक भएको।
हजुर,
हामी यो प्रसङ्गमा तिज मनाउने प्रसङ्गमा हामी अब मन्दिरमा गएका थियौँ र त्यहाँ अब होइन नेपालीहरू अब भिन्न किसिमले पहिरन लगाएर त्यो दिन अब नेपाली महिलाहरूको विशेष पर्व त्यसमा जानुभएको दिन अब उहाँहरू होइन कसरी अब एक किसिमले मिसबिहेभ भएको जस्तो हामीलाई अनुभव भयो र त्यो त्यहीँ हामीले सोच्यौँ कि एउटा यसो नेपालीहरूले नेपाली भाषीहरूले आफ्नो किसिमको मौलिक जुन संस्कृति छ होइन त्यो अब अलग ठाउँमा होइन आफ्नो किसिमले र खुलो खुकुलो पाराले मनाउनु पायो भने कस्तो हुन्थ्यो भनेर यसो सोच्यौँ र घर आएर हामी दुईजना बिच म र मेरो श्रीमती बिच कुरा हुँदा हामीले ल त्यसो भए कुरा गरौँ न अगाडि बढाउँ न भनेर त्यो यसो सोच्दा हामीले सोच कुरा गऱ्यौँ र त्यसपछि हामीले हाम्रो अरू साथीहरूसँग पनि हामीले छलफल अगाडि बढायौँ र त्यो बढाउने क्रममा मैले जहाँ पनि नेपाली साथीहरूको जमघट छ त्यहाँ गएर मैले सबैजनासँग कुरा गरेँ र उहाँहरूबाट होइन राम्रो रेस्पोन्स मैले पाएँ र उहाँहरूले सिग्नेचर आफ्नो नाम सिग्नेचर र फोन नम्बर टिपाउनु भयो र त्यसपछि हामी भुटानी साथीहरू कहाँ पनि गयौँ, घर घरमा गयौँ हामी सेल्सबरीको अब नर्थ सेल्सबरीतिर सबैको घर घरमा गएर हामीले एकदमै राम्रो रेस्पोन्स पायौँ र त्यहाँ पनि उहाँहरूले अब मैले हामीले यो मान्छे भयो र उहाँलाई कमिटीमा राख्नु पायो भने उहाँहरूले जे भन्नुहुन्छ त्यो हामी मान्न तयार छौँ भनेर हाम्रो एक ठाउँमा 25-30 फ्यामिलीहरू अर्को ठाउँमा 20-30 फ्यामिलीहरू गरेर हामी ग्रुप वाइज हामी गयौँ र सबैजनासँग भेट्यौँ।
हजुर हजुर।
र त्यो प्रसङ्गमा सबै साथीहरूले र सबै नेपाली भाषी भुटानीहरू र नेपालीहरूबाट हामीले राम्रो रेस्पोन्स पायौँ र उहाँहरूले अनि ठिकै छ हामीलाई जुन उसमा राखे पनि जुन हामीलाई जिम्मेवारी दिनुहुन्छ त्यो हामी मान्न तयार छौँ भनेर हामीलाई भन्नुभयो र मैले सबैसँग फोनमा कुरा गरेँ अनि मेसेजहरू पनि पठाएँ र घर घरमा गएर पनि भेटेँ र उहाँहरूले एकदमै राम्रो अगाडि दिनुभयो हामीलाई र यो प्रसङ्ग हामीले त्यही 10 मार्चमा हिजो मात्रै हामीले छलफल गऱ्यौँ।
हजुर हजुर।
र त्यहाँ यो विषयमा मैले अगाडि आफ्नो कुराहरू राखेँ।
हजुर कविजी, यो कसरी यो सोचको बारेमा सिर्जना भयो भन्ने कुरा त यहाँले हामीलाई जानकारी गराइदिइहाल्नु भयो र अब यो मन्दिर बनाउने भनेर जुन एउटा सोच राख्नु भएको छ होइन, त्यो नेपाली संस्कृति नेपाली परम्परालाई एउटा हामी नेपालीहरू जहाँ भए पनि जुन संसारको कुनै पनि ठाउँमा भए पनि एउटा नेपाली संस्कृति नेपाली परम्परालाई बचाइराख्नुपर्छ भन्ने एउटा उद्देश्य तपाईँले मन्दिर स्थापना मन्दिर एउटा स्थापना गर्ने एउटा ठुलो सङ्कल्प लिनुभएको छ होइन, त्यसको लागि अब सहयोग त यहाँले भने अघि हामीलाई जानकारी गराइहाल्नु भयो, विभिन्न यहाँ बस्ने नेपाली भुटानीहरू सबैले सहयोग गरिराख्नु भएको छ र अब यो मन्दिर स्थापनाको गर्नको लागि तपाईँहरूलाई अब जग्गाको आवश्यक पर्न सक्छ होइन, अनि त्यो चाहिँ कसरी तपाईँहरू सिर्जना गर्दै हुनुहुन्छ, त्यसको लागि के साउथ अस्ट्रेलियन गभर्मेन्टसँग कुराकानी भयो या के हुँदैछ?
होइन, अहिले कसैसँग कुरा भएको छैन। हाम्रो सोचाइ के भने जो जोसँग मैले कुरा गरेँ अब त्यो हिसाबले हामीले के योजना गऱ्यौँ भने पहिला हामी प्रक्रियागत रूपमा अगाडि जाउँ.
हजुर हजुर. होइन,
अब पहिला हामी एउटा कमिटी गठन गरौँ र त्यो कमिटी यस्तो होस् जसमा युवाहरू नेतृत्वमुखी हुन् र हाम्रा अग्रजहरूलाई सम्मानित रूपमा अगाडि सारियोस् भन्ने हाम्रो सोच हो. र त्यो हिसाबले नै म अगाडि गएको र हामी अगाडि गएका पनि छौँ. र त्यो प्रसङ्गमा हामीले पहिला एउटा कमिटी गठन गरौँ, त्यसमा एउटा विधान तयार गरौँ. त्यो विधान यस्तो होस्, विधान भनेको एउटा जगकै रूपमा लिनुपर्छ र हो पनि, र त्यो विधान यस्तो होस् कि सकेसम्म हामी अब आफ्नो फन्ड उठाउने
होइन
कसरी बढी उठाउन सक्छौँ र हाम्रो जुन संस्था हुन्छ त्यो संस्थाले कसरी यो अब हाम्रो नेपाली भाषीहरू बाहेक पनि अरू धर्म र संस्कृतिको होइन कसरी अब अगाडि बढाउन सक्छ र उहाँहरूलाई पनि कसरी समेट्न सकिन्छ भन्ने हामीले कुरा गऱ्यौँ. त्यसको लागि प्रक्रियागत रूपमा जाँदाखेरि हामीले संस्था दर्ता गर्नुपर्छ. पहिला त एउटा कमिटी बनाउनु पऱ्यो, त्यो कमिटीमा विज्ञ व्यक्तिहरू हुनु पऱ्यो. त्यसमा अब विज्ञ व्यक्ति भन्नाले अब एउटा विधान बनाउने मात्रै कुरो होइन कि त्यसमा एउटा हाम्रो नक्साहरू बनाउनेदेखि लिएर कुरा अब अहिलेको कम्प्युटरको जमाना छ, वेबसाइट बनाउनेदेखि लिएर त्यसपछि डिजाइन कस्तो गर्ने कुराहरू हामीले सबै सम्पूर्ण साथीहरूसँग कुरा गऱ्यौँ. र
जस्तो यो सबै कुराकानीहरू हिजो मात्रै भएको हो, हिजोको तपाईँको छलफल कार्यक्रममा
अब त्यसरी हिजो मात्रै मैले कुरा आफ्नो कुरा राखेको हो.
हजुर हजुर.
तर हामी जुन एउटा समूहगत हिसाबले जुन समूह होइन हामी चार छजनाको ग्रुप, हामी धेरै दिनदेखि हामी भन्नाले 3 महिनाभन्दा बढीदेखि नै हामी घर घरमा जाने फोनहरू लिने यस्तो उसमा गइरहेको थियौँ.
हजुर हजुर.
र हिजो त मैले सबै साथीहरूलाई बोलाएको हो होइन, सबै अब बसौँ छलफल गरौँ र कसरी अगाडि बढ्न सकिन्छ भन्ने एउटा उसमा पुगौँ भन्ने हो. र यो प्रक्रियामा हामीले पहिला संविधान के अरे विधान बनाऊँ, त्यो विधान बनाएपछि हामी एउटा प्रपोजल तयार गरौँ
होइन.
अब त्योभन्दा पहिला हामी विधान दर्ता भइसकेपछि हामीसँग एफबिएन आउँछ, त्यसपछि हामी ट्याक्समा जान्छौँ. ट्याक्समा गएपछि हामीले अब कसैले डोनेसन गर्छ भने त्यो डोनेसन ट्याक्स रिटर्न हुँदाखेरि फिर्ता हुने हिसाबले हामी जान्छौँ र त्यो अनुसारको विधान हामी कमसेकम बनाऊँ
होइन.
त्यसपछि हामी इन्जिनियर साथीहरूले हामीले कस्तो के बनाउने त्यसको हामीलाई नक्सा बनाउनुहुन्छ र त्यो नक्सा भएपछि हामीले अब एउटा प्रपोजल बनाउने कि हामीले यति फन्ड जम्मा गऱ्यौँ, हाम्रो यो विधान छ, यो विधानले हामीले यो ठाउँहरूमा हामी प्रस्ताव गरौँ, जस्तो अब यही ठाउँमा हामीले पाउने चान्स नहुनसक्छ भनेर हामी पर्टिकुलर ठाउँ होइन कि अब सबै एरिया,
त्यो सबै एरियालाई समेट्ने हिसाबले कुन कुन ठाउँलाई चाहिँ तपाईँले चाहिँ एकदम उपयुक्त हुन्छ जस्तो ठान्नु भएको छ, जस्तो मन्दिर स्थापनाको लागि कुनै त्यस्तो लोकेसन हेर्नुभएको छ तपाईँहरूले?
हजुर हजुर. त्यसमा हामी पाँच छ ठाउँमा गयौँ र त्यो ठाउँहरू अब हामीले प्रपोज गर्दाखेरि भुटानी साथीहरूले त अब जता उता हुनुहुन्छ सेल्सबरीतिर उहाँहरूले उतातिर भन्नुभयो, त्यो एरिया एउटा भयो अनि मुडबरी हाइट एउटा,
तर
हामी सकेसम्म अब डाँडोमा भइदियो भने राम्रो
मन्दिर भनेको
र एउटा मेडिटेसन हल पनि बनाउने हो र सबै चिज गर्ने हो भने डाँडोमा राम्रो हुन्छ. हामी तलबाट हेर्दा हो नेपाली मन्दिर यहाँ छ भनेर हेर्न पाउँ
भन्ने,
सबैलाई देखाउन मिलोस् भन्ने हिसाबले डाँडोतिरै हामीले बढी फोकस गऱ्यौँ. त्यसमा मुडबरी हाइट भयो, त्यसपछि हाम्रो प्रिन्सेस हाइवे तिर एउटा छ, त्यता हाम्रो गुरु नानकको मन्दिर पनि छ त्यहाँ.
हजुर हजुर.
अर्को एउटा विन्डी पोइन्ट छ, त्यसको ओल्ड ब्लेयर रोडको माथि डाँडाहरू छ, खाली डाँडाहरू.
हजुर हजुर.
त्यो भयो. अर्को फ्लिन्डर्सको पारी, त्यो डार्लिङटन जाने पनि खाली ठाउँहरू छ.
हजुर.
त्यो बाहेक पनि हामीले अब दर्ता गर्ने, ट्याक्समा दर्ता गर्ने, त्यसपछि फन्ड उठाउने, मेम्बरसिपमा जाने, मेम्बरसिपमा गइसकेपछि हामी प्रपोजल तयार गर्ने र प्रपोजल हामीले सरकारमा पेस गर्ने.
हजुर.
र त्योसम्मको लागि एउटा कमसेकम एउटा कमिटी गठन गरौँ र त्यो गरिसकेपछि हामी सरकारको रेस्पोन्स के आउँछ हामी कुरौँ भन्ने मेरो सोच हो.
हजुर.
र त्यो अनुसार हामी गएका पनि हौँ र हिजो मैले त्यही कुरा राखेको पनि हो र त्यो एउटा प्रस्तावको रूपमा मैले राखेको र यसो गरौँ र हामीलाई कमसेकम होइन सरकारको के रेस्पोन्स आउँछ त्यो समय हामी कुरौँ होइन, त्यहाँसम्म जाम भन्ने मेरो सोच हिजोको उसमा राखेको.
हजुर. अहिले श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एयरले 101.5 मेगाहर्जमा, र तपाईँको साथमा छु म सञ्जय अनि इन्द्र. त्यसै गरी हामी अहिले कुराकानी गर्दैथ्यौँ, एउटा एकदमै राम्रो कामको सुरुवात हुन थालेको छ एडिलेडमा, नेपाली मल्टिकल्चरल सेन्टर स्थापना गर्ने कुरा यहाँ प्रसङ्ग उठिरहेको छ. त्यसै विषयमा हामी छलफल गर्दैथ्यौँ कवि भट्टज्यूसँग. यो छलफललाई हामी एकैछिनको एउटा गीति विश्रामपछि फेरि कन्टिन्यू गर्नेछौँ र अहिलेलाई हामी म एउटा गीत सुनाउन जाँदैछु श्रोताहरू यहाँहरूको लागि. फुलको थुङ्गा, फुलको थुङ्गा यो पुरानो गीत हो, यसलाई तारा देवीले गाउनुभएको थियो तर अहिले चाहिँ यसलाई रिमिक्स गरेर मञ्जेश्रीले गाउनुभएको छ. अहिलेलाई सुनौँ यो एउटा बिल्कुलै रमाइलो गीत. हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ला रेडियो एडलेड 101.5 मेगाहर्जमा। श्रोताहरू, यदि तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने हामी सदा पक्कै पनि यो कार्यक्रम भोइस अफ साङ्ला हो, तर आज भने हामी 9:30 नभएर हामीले कार्यक्रम सुरु गरेका थियौँ 8:30 र हामी रहनेछौँ 10:30 यहाँहरूका साथमा। र यदि श्रोताहरू तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भोइस अफ साङ्ला सुन्नलाई भनेदेखि तपाईँले अलिकति हाम्रो लगभग 1 घन्टा कार्यक्रम मिस गर्नुभयो आज, तर केही छैन श्रोताहरू, अझै पनि हामीसँग मिठा मिठा गीत सङ्गीत र जानकारीहरू छँदैछन्। र अहिले हामी कुरा गर्दै थियौँ कवि भट्टज्यूसँग, जुन चाहिँ नेपाली साउथ अस्ट्रेलियामा एउटा नेपाली संस्कृति नेपाली परम्परालाई बचाइराख्ने उद्देश्यले पशुपतिनाथ र बुद्धको मन्दिर बनाउने एउटा
अभियानका
साथ अघि बढ्नु भएको छ। र यसै बिचमा म एउटा फेरि प्रश्न राख्न चाहन्छु कविजीलाई। हिजो मात्रै तपाईँहरूको छलफल कार्यक्रम सम्पन्न भएको छ, र त्यो छलफल कार्यक्रममा कतिको मान्छेहरूको सहभागिता थियो, जुन चाहिँ यस कुरालाई चाहिँ सपोर्ट गर्नुको लागि कतिको मान्छेहरूको सहभागिता थियो र उहाँहरूको मनसाय कस्तो थियो, यो कुरालाई राम्रो हो गर्नुपर्छ भन्ने को हिसाबमा आउनुभएको थियो या चाहिँ ठिकै हिसाबमा आउनुभएको थियो, यसबारे हामीलाई जानकारी गराइदिनुहोस् न कविजी।
अब सहभागिताको हिसाबले भन्नुहुन्छ भने यो एकदमै न्यून भन्दा पनि हुन्छ।
हजुर,
सहभागिता धेरै थिएन, 40-50 जनाको हाराहारीमा हामी थियौँ सबैजना गरेर।
हजुर,
तर आउने जाने बिचमा आउने र जाने क्रम जारी भएको भएर हामीले होइन त्यति नै भनौँ न, त्योभन्दा बढी हुनुहुन्थ्यो। त्यो बाहेक पनि अब भुटानी साथीहरूको नेतृत्व एकजना उहाँले मात्रै गर्नुभएको थियो, दाहालजी आउनुभएको थियो।
हजुर,
र उहाँले गर्नुभएको थियो र उपस्थितिको हिसाब भन्ने भने यो साह्रो होइन, तर रेस्पोन्सको हिसाबले भन्ने भने अब त्यतिखेर पनि मैले फोन पाइरहेको थिएँ र मेसेजहरू पनि पाइरहेको थिएँ कि म आउन सकेन, तर मैले जुन किसिमको मलाई जुन किसिमको दिनुहुन्छ भूमिका दिनुहुन्छ म निभाउन तयार छु भनेर जो साथीहरूसँग कुरा भएको थियो
उहाँहरूले
मलाई फोनमा कुरा गरिराख्नु भएको थियो। अब त्यसमा भुटानी साथीहरू पनि हुनुहुन्थ्यो, सुशील निरोलाजी भयो, शान्तिराम ढकालजीको पनि उहाँ आउन सक्नु भएन, त्यस्तै गरी अरू साथीहरू पनि राधा मल्लजीहरूसँग पनि कुरा भएको थियो, उहाँले पनि म आउन सकिनँ तर मलाई जे जस्तो भूमिका दिनुहुन्छ म निभाउन तयार छु भनेर भन्नुभएको थियो। अनि यस्तो किसिमले सबैजना साथीहरू पनि होइन उहाँहरूले एकदम राम्रो रेस्पोन्स मलाई देखाउनु भयो।
हजुर हजुर,
त्यो हिसाबले होइन हामी अगाडि बढ्यौँ, तर त्यहाँ मैले आफ्नो कुराहरू राखेँ होइन, त्यसमा म राख्न पाएँ, म खुसी छु। तर उहाँहरूले अब होइन जुन किसिमले आफ्नो कुराहरू राख्नुभयो त्यसमा मेरो अलि विसहमति होइन, कुन हिसाबले भने अब हामी प्रक्रियाकै हिसाबले जाउँ भन्ने म होइन, किनभने हाम्रो आफ्नोसँग एउटा दर्ता भएको संस्था नै छैन भने हामी कसरी अगाडि बढ्न सक्छौँ, कमसेकम एउटा विधान बनाऊँ, विधान बनाएर हामी नक्साकन गरेर हामी एउटा मेम्बरसिपमा जाऊँ अनि अरू साथीहरूलाई हामी बोलाएर अनि बल्ल हामीसँग यति फन्ड जम्मा भयो भने हामी एउटा प्रपोजल बनाएर सरकारमा पेस गरौँ, होइन हामी यो ठाउँ प्रपोज गरेका छौँ दिन सक्नुहुन्छ भने दिनुहोस् भनेर हामी रिक्वेस्ट गरौँ भन्ने भनाइ मेरो। तर उहाँहरूले अब सुरुमा अब के भन्नुभयो भने अब सिधै हामी ल तिमी कति दिन सक्छौ भनेर हामी घर घर जाऊँ भनेर भन्ने जुन प्रस्ताव राख्नुभयो त्यसमा मेरो असहमति, किनभने हामी त्यसरी पैसा माग्ने हिसाबले हामी होइन, पैसा ठुलो कुरो होइन,
पैसा कसलाई दिने भन्ने प्रश्न उठ्न सक्छ,
कसलाई दिने कहाँ राख्ने होइन त्यो भन्ने कुरा हुनसक्छ नि, हामी एउटा प्रस्ताव राख्न सक्छौँ ल है हामी यस्तो गर्दैछौँ हामीलाई आवश्यक पर्छ भन्ने त्यो प्रस्ताव राख्न मात्रै सक्छौँ हामी,
होइन
कि हामी ल कति दिन्छस् भनेर हामी कसैलाई
तोक्न
सक्दैनौँ होइन, त्यो ठुलो कुरो पनि होइन, किनभने जति पनि साथीहरू हुन्छ उहाँ बिजी हुनुहुन्छ त्यो सबैलाई थाहा नै हो, र हामीले जति मिटिङ बोलाए पनि उहाँ होइन कति आउनु नयाँ आउनुहुन्छ को पुरानो आउन सक्नुहुन्न त्यो सबैको आफ्नो होइन, तर उहाँहरू म के आग्रह गर्छु भने यहाँसँग हामी पैसा माग्ने होइन, पैसा भने चाहिन्छ त्यो अवश्य नै हो, तर त्यो हामीलाई जस्तो मेम्बरसिपमा कति राख्ने भन्ने कुरा, जस्तो हामी 100 मात्रै राख्यौँ भने पनि 100 हामीले राखेर हामी 2000 नेपाली भाषीहरू जति छौँ त्यतिबाट मात्रै हामी उठाउन सक्यौँ भने पनि हामी 2 लाख उठाउन सक्छौँ।
हजुर,
र हामीले सरकारसँग रिक्वेस्ट गर्ने हो भने पक्कै पनि पाउँछ, किनभने हामी र समूहगत हिसाबले राम्ररी जान सक्यौँ व्यवस्थित र त्यही किसिमको हाम्रो विधान र प्रपोजल बन्यो भने.
कविजी, तपाईँले भुटानी र नेपाली साथीहरूको सँग छलफलको क्रमलाई अथवा छलफल भएको विषयलाई यहाँ उठाउनु भयो. तपाईँले जस्तो पशुपतिलाई आफ्नो आराध्य देव मान्ने होइन, हिन्दू धर्मावलम्बी अरू पनि छन् नेपाली र भुटानी बाहेक, बुद्धलाई आफ्नो भगवान् मान्ने होइन, ईश्वर मान्ने मानिसको सङ्ख्या भने बहुत छ अस्ट्रेलियामा. नेपाली र भुटानी बाहेक अरू समुदाय जसले चाहिँ बुद्ध भगवान् र पशुपतिलाई आफ्नो भगवान्को रूपमा पूजा गर्छन् उनीहरू प्रति चाहिँ तपाईँहरूले कतिको एप्रोच गर्नुभएको छ?
हामीले पक्कै पनि होइन कुरा गर्दाखेरि गरेको हो. मैले व्यक्तिगत रूपमा इन्डियन साथीहरूसँग पनि कुरा गरिरहेछौँ.
हजुर,
हामीले अर्को साथी हुन्छ उहाँहरू जस्तो दयानिधि पङ्कज हुनुहुन्छ, उहाँले कुरा गर्नुभएको छ कि अरू संस्थाहरूसँग कसरी फन्ड कलेक्ट गर्ने ऊ गर्ने भनेर. त्यस्तै बुद्धिस्ट साथीहरूसँग पनि कुरा भयो होइन, अब अस्ट्रेलियन बुद्धिस्टहरू जस्तो यहाँकै बासिन्दाहरू हुन्छ उहाँ अब टिब्बेटियन र नेपाली बुद्धिस्ट भनेपछि एकदमै प्रभावित हुनुहुन्छ र त्यही फलो गरिराख्नु भएको छ. त्यो हिसाबले हामीले उहाँहरूलाई प्रपोज गर्ने सोचेका छौँ. त्यस्तै कम्बोडियनहरू भयो, थाईहरू भयो, भियतनामिजहरू भयो, उहाँहरूलाई पनि हामी बोलाउँछौँ. तर हामी संस्थागत कमसेकम जाम होइन, र त्यो संस्थागत भनेको दर्ता गरेर हामी ट्याक्समा गइसकेपछि त्यसपछि हामी बोलाऊँ
होइन,
बोलाएर बल्ल हामी मेम्बरसिपमा छौँ, मेम्बरसिप खुला छ सबैको लागि भनेर कुरा राखौँ भन्ने हाम्रो सोचाइ हो. अब त्यो बाहेक हामी इन्डियन पशुपतिनाथको कुरा आयो. पशुपतिनाथ भनेको आराध्य देव हिन्दूहरूको होइन, त्यसमा पनि अब हामीले योगा र मेडिटेसन हलको कुरा निकालेका छौँ. अब पशुपतिनाथ शिवजी वास्तवमा योगा आएकै शिवजीको अब शास्त्रले भनेको छ कि ताण्डव नृत्य गर्दाखेरि होइन शिवजी कसरी कसरी नाच्नुभयो र त्यो नै योगा हो होइन, त्यहाँबाट आएको हो भन्ने शास्त्रीय ऊ छ मान्यता छ होइन. पछि आएर योगाहरू अरू कुराहरू भयो त्यो पछि आफ्नो छ, तर त्यो हिसाबले पनि अब इन्डियन साथीहरूले त्यसमा एकदमै मान्नुहुन्छ कि इन्डिया भरि भएको जति पनि तीर्थहरू छ त्यहाँ पछि हामी पशुपतिमा जानैपर्छ भन्ने मान्यता छ, र एकचोटि दर्शन गर्न पनि आउनुहुन्छ उहाँ, किनभने शिर भाग भनेको पशुपतिनाथ हो र अरू भागमा त्यस्तो छैन पनि, र शिवजी भनेको आफै प्रकट हुनुभएको, तर अरू जति पनि द्वादश ज्योतिर्लिङ्गहरू छन् उहाँहरू भनेको एउटा आराधना गरेर प्रकट हुनुभएको ठाउँ भएको भएर पनि विशेष महत्त्व छ.
होइन, मैले चाहिँ अलिकति बुझ्न नजानेको हो कि खै के हो भने, पशुपतिनाथ र गौतम बुद्धको बिचको सम्बन्ध के र सँगै एउटै मन्दिरमा राख्नुपर्ने यसको आवश्यकता के?
अब धार्मिक हिसाबले भन्दाखेरि हामीले सँगै राखेका छैनौँ, किनभने उहाँहरू अलगै धर्म हो होइन. अब हामीले जति भने पनि होइन बुद्धिस्ट भनेको आफ्नो ठाउँमा उहाँको मान्यता छ, र हामी हिन्दूहरूको आफ्नो ठाउँमा मान्यता छ. त्यो हिसाबले पनि मैले एकै ठाउँमा राख्न नखोजेको हो, किनभने यो डिजाइन बनाउँदाखेरि नै मन्दिर पशुपतिनाथको मन्दिर यो यो गेटबाट छिर्ने बित्तिकै हामी जसरी जान्छौँ त्यो नै होस् कि हामी पशुपतिमा छिर्यौँ है भन्ने हामीलाई होस्, यहाँबाट छिर्यौँ हामी.
हजुर हजुर,
छिरिसकेपछि त्यसमा साँडे छ, गणेश र कुमारको मूर्ति आउँछ, त्यसपछि हनुमानजी त्यहाँनिर हुनुहुन्छ र सिधै पशुपतिनाथमा जाउँ, र त्यसको चारैतिर त्यो घरहरू छ, त्यहाँ धर्मशालाहरू भयो.
हजुर श्रोताहरू, कविजीले यहाँ हामीलाई दिनुभएको छ एउटा नक्साङ्कन पशुपतिनाथको मन्दिर कस्तो भन्ने एउटा प्रपोजल जस्तो यहाँ तयार पार्नुभएको छ उहाँले. म यो नक्सालाई तपाईँले बुझ्ने भाषामा भन्ने प्रयास गर्दैछु. चौकोस अथवा यो छ स्क्वायर सेपको र बनाइएको र बिचमा मन्दिर जहाँ चाहिँ सायद पशुपतिको मूर्ति राखिन्छ, त्यसको दायाँपट्टि नारायण चक्र भन्ने राखिएको छ, बायाँपट्टि धर्मशाला जस्तो राखिएको छ होइन, उत्तरमा क्रियापुत्री भवन र अतिथि गृह राखिएको छ भने दक्षिणमा हनुमानजी को मूर्ति राख्ने देखिएको छ, हनुमानको मूर्तिसँगै भान्सा कोठा सायद देखिएको छ होइन. मुख्य मूर्तिको दाहिनेपट्टि सरस्वतीको मूर्ति पनि रहने देखिएको छ भने देब्रेपट्टि सूर्यको मूर्ति, त्यसपछि उत्तर पूर्वतिर दुर्गाको, उत्तर पश्चिम तिर विष्णुको, दक्षिण पूर्वतिर गणेशको र दक्षिण पश्चिमतिर कुमारको मूर्ति राख्ने जस्तो देखिएको छ. त्यसको कर्नरमा चारवटा कर्नरमा चाहिँ नेपाली संस्कृति पाठशाला सम्बन्धी एउटा राखेको छ नि, कम्युनिटी हल एउटा अर्को राखेको छ, मेडिटेसन योगा सम्बन्धी अर्को छ, लुम्बिनी सम्बन्धी सायद यहाँनिर बुद्धको मूर्ति रहने होला सायद एउटा एउटा कर्नरमा होइन,
हजुर त्यो जुन मन्दिरको चौकोसको नक्सा छ त्योभन्दा अलिकति बाहिरपट्टि चाहिँ नक्सामा लुम्बिनीको
गौतम बुद्धको मूर्ति रहने गरी
त्यो किनभने बुद्धिस्ट साथीहरूसँग कुरा हुँदाखेरि हामी अलग धर्म हो त्यही भएर हामीलाई अलग्गै राख्नुपर्छ भन्ने हिसाबले त्यो कम्पाउन्डभन्दा बाहिरको कुरा हो
हजुर
होइन, त्यो हिसाबले हामी मेडिटेसन एन्ड योगा भनेर हिन्दू मन्दिरभित्र नआउन सक्लान् तर हामी मेडिटेसन योगा गर्दाखेरि हामी यहाँको साथीहरूलाई समेट्न सक्छौँ होइन, अब पाठशाला भने भित्रै हामी नचलाउँ तर बाहिर कुनामा चलायो भने हामी होइन अलग्गै कम्पाउन्डमा चलाउन सक्यौँ भने संस्कृत हिन्दी चलाउँ, हिन्दी भाषा पनि इन्डियन साथीहरूसँग कुरा हुँदाखेरि हामी पनि सहयोग गर्न तयार छौँ भन्नुहुन्छ, नेपाली पढाउने गर्न सक्यो भने अब उहाँले अब कुरा हुँदाखेरि होइन अब जस्तो हामी किन बनाउने होइन अब नेपालमा लगानी गरौँ भन्ने कुराहरू पनि आयो त्यसमा होइन, त्यो हामी कति लगानी गर्दैछौँ तर मैले के प्रस्ताव राखेँ भने यो प्रस्ताव मात्रै हो होइन, हामी बुद्धिस्ट साथीहरूलाई पनि समेटौँ, हिन्दू साथी हिन्दूलाई पनि समेटौँ, सबैलाई समेटौँ, त्यसमा केही कुरो छैन। के नाम राख्ने भन्ने प्रसङ्ग पनि भयो, अब नाम पशुपतिनाथै नराखौँ होइन, कल्चरल सेन्टर राखौँ या केही अरू जे पनि राख्दा हुन्छ हामी मान्ने छौँ, तर त्यो सामान्य जुन भित्रको पशुपतिनाथभित्रको कुरा आयो त्यो हाम्रो जस्तो नेपालमा कस्तो कल्चर छ भने एउटा कुलको अलगै देवताहरू हुने होइन होइन, इष्टदेव र कुल देवताहरूको प्रसङ्ग आउँछ, त्यो अनुसार हामी सबैलाई छोडिदिउँ होइन, कमसेकम नेपालमा जति नेपालमा जति पनि आउनु भएको छ उहाँहरूले त्योभित्र जति पनि आफ्नो स्थापना गर्न मान खोज्नुहुन्छ उहाँलाई छुट दिने, जस्तो वैष्णवहरू कुरा आउँछ भुटनी साथीहरूमा, अब उहाँहरूलाई पनि त्यहाँ समेटौँ हामी होइन, कसैलाई पनि नछोडौँ र कसैलाई छुट पनि ऊ हुनाले न ऊ नगरौँ भन्ने मेरो सोचाइ र
हजुर कविजी अहिले भर्खरै हाम्रो फेसबुक पेजमा एउटा म्यासेज आएको छ, खगेन्द्र खतिवडाजीले एउटा म्यासेज पठाउनु भएको छ, म यो इन्टरभ्यू सुनिरहेको छु र कवि भट्टजीको इन्टरभ्यू सुनिरहेको छु र म चाहिँ मेरो तर्फबाट गर्न सक्ने शिव मन्दिर बनाउनको लागि भोलिन्टियर गर्न तयार छु र उहाँलाई कसरी सम्पर्क गर्न सकिन्छ भनेर एउटा हामीलाई जिज्ञासा राख्नुभएको छ खगेन्द्र खतिवडाजीले। कविजीलाई हामी खगेन्द्र खतिवडाजीको
प्रश्नको जवाफ दिन अनुरोध गर्छौँ।
हजुर,
अब आउने 24 शनिबारको दिन हामीले 1 बजे फेरि सबैजना बसेर छलफल गर्ने कुरा भएको छ, त्यो मेरै घरमा सबैजनाको सल्लाह अनुसार उहाँहरूले प्रस्ताव राख्नुभएको कि हाम्रै घरमा छलफल गरौँ भनेर, र त्यसमा भुटानी साथीहरू पनि आउनुहुन्छ र नेपालीहरू र जसलाई होइन आउन इच्छुक हुनुहुन्छ उहाँहरू आउन सक्नुहुन्छ। 335 Shepherd's Hill Road ब्ल्याकवुड हो, 5051 यदि साउथ रोडबाट सिधै जानुभयो भने राइटतिर लाग्नुभयो भने साउथ रोडै हुन्छ, सिधै जानुभयो भने शेफर्ड्स हिल रोड आउँछ
हजुर,
र 335 हो त्यो
335 शेफर्ड्स
हिल रोड
ब्ल्याकवुड। यहाँको कन्ट्याक्ट
फोन नम्बर हो 0401052478 हो,
फेरि एकचोटि भन्दिनु
0401052478।
हजुर श्रोताहरू, तपाईँ अहिले एकजना अतिथिसँग को गफ सुनिरहनु भएको छ, हामी कवि भट्ट नेपाली एकजना अडलेरमा बस्ने नेपालीसँग गफ गरिरहेछौँ, नेपाली र भुटानी समुदायबीच पशुपति र गौतम बुद्धको संयुक्त मन्दिर बनाउने यो सिलसिलाको विषयमा छलफल भइरहेको थियो। हामी अब सञ्जयजी अर्को सङ्गीततर्फ लाग्ने होला, त्यसपछि हजुर अरू सामग्री लिएर श्रोताहरू तपाईँ माझ आउने कुन सङ्गीत बजाउँदै खोज्दै हुनुहुन्छ सञ्जय?
अहिलेलाई म एउटा बजाउन एउटा गीत बजाउन गइरहेको छु बल गरेर त्यो मन यता सारा भन्दिनँ म स्वरूपराज आचार्यको स्वरमा।
छोड़ भन्दिनामा छुट्टै मिल्छ भने तिमीलाई धेरै मै सँग नाता जोड भन्दिनामा मै सँग नाता जोड
who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
सूचना संगीत र कलाको संगम तपाईं हाम्रो आफ्नै कार्यक्रम
हरेक आइतबार दिउँसो 1 बजे रेडियो एडलेट 101.5 मेगाहर्जमा
नबिर्सिनु है सुन्न
हजुर श्रोताहरू नबिर्सिनु है सुन्न यो युवा संसार भुटानी युवाहरूको कार्यक्रम आइतबार दिउँसो 1 बजेदेखि 2 बजे बिचमा चलिरहेछ यो विज्ञापन तपाईँले सुन्नुभयो अहिले हामी भोइस अफ साङ्गेलाको यो तरङ्ग अहिले कार्यक्रमको बिचमा हामी कवि भट्टसँग कुरा गरिरहेको छौँ नेपाली र भुटानी समुदाय बिचको दुइटा समुदायले प्रयास गरेको पशुपतिनाथको मन्दिर र बुद्ध धर्मको मन्दिर एकै ठाउँ बनाउने एउटा संयुक्त रूपमा मन्दिर बनाउने प्रयासलाई प्रयासका विषयमा हामीले छलफल गरिरहेका छौँ कविजी अब अन्तिममा अन्तिम प्रश्न तपाईँलाई अन्तिममा भनिदिनुहोस् न तपाईँले अब यो प्रक्रियालाई अरू सहज बनाउन अरू सजिलो बनाउन अरू के भन्नु दरिलो बनाउनलाई तपाईँले चाहिँ भुटानी नेपाली र अरू यो प्रक्रियासँग सम्बन्धित यो प्रक्रियालाई सहयोग गर्ने साथीहरूलाई के भन्नु छ
के कस्तो सुझाव अपेक्षा गर्नुहुन्छ तपाईँ
म के भन्न चाहन्छु भने हामी कमसेकम युवाहरूले मिलेर होइन अग्रजहरूलाई सम्मानित गर्दै सम्मानजनक हिसाबले अगाडि बढाएर हरेक क्षेत्रका युवाहरू जसरी धार्मिक क्षेत्रमा लाग्नुहुने सांस्कृतिक क्षेत्रमा लाग्नुहुने वाद्यवादन गायनतिर लाग्नुहुने र इन्जिनियर साथीहरू भयो कम्प्युटरका साथीहरू भयो जति पनि पत्रकार साथीहरू हुनुहुन्छ सबैलाई समेटेर हामी अगाडि बढाउँ र त्यसलाई अगाडि बढाएर हामी कमसेकम एउटा होइन कसरी जान सकिन्छ सबैलाई समेटेर त्यो हिसाबले अगाडि बढाउँ र बाहिर एउटा कुरा गर्ने होइन अब भन्दाखेरि तर सबैजना अगाडि आइसकेपछि अर्को कुरा गर्ने त्यसलाई एउटा एक किसिमको होइन त्यो नगरौँ र आफ्नो कुराहरू अगाडि राख्ने प्रसङ्गमा कसरी नेपाली भाषीहरू र नेपाली संस्कृतिलाई हामी जोगाउन सक्छौँ हाम्रो धर्म संस्कृतिको रक्षा कसरी हुनसक्छ त्यो हिसाबले अगाडि बढौँ होइन व्यक्तिगत हिसाबले गएर र कुनै व्यक्तिगत लोभ लालचले अगाडि बढेर पद पाउने प्रवृत्तिले अगाडि नबढेर होइन अब सबैको हित कसरी हुन्छ त्यो हिसाबले हामी अगाडि बढौँ र त्यसमा अब छलफल गरौँ होइन के कुरा निस्किन्छ म पोजिटिभै छु किनभने हाम्रो नेपालमा त बरु अब 7 पुस्तापछि पानी बारबार हुन्छ भन्थे तर यहाँ त एक एउटा दुईवटा उसमा कुरा हुँदाखेरि नै पानी बारबारको अवस्था थियो होइन कमसेकम हाम्रो प्रयासले एउटा पूर्व पश्चिम होइन उत्तर दक्षिण कमसेकम एक ठाउँमा जोड्ने प्रयास भएको छ र त्यो आउने 24 मार्चमै हाम्रो छलफलको कुरा छ र त्यसमा हाम्रा सबै साथीहरू होइन कमसेकम आउनुहुन्छ जतिजना साथीहरू आउनुहुन्छ उहाँहरूले छलफल गर्नुहुन्छ र त्यसमा मैले अहिलेसम्म जे जे हाम्रो प्रयासले जे जे गरेका छौँ त्यो सम्पूर्ण कुराहरू म उहाँहरूलाई सुम्पिन्छु र हामी यही अनुरोध गर्छु कि म अब जे हुन्छ यहाँहरूसँग होइन जोसँग टाइम छ अलिकता टाइम दिनुहोस् होइन जोसँग अलिक सिप छ त्यो सिप दिनुहोस् हामीलाई त्यति मात्रै चाहिएको हो र जोसँग अर्थ छ अर्थ दिनुहोस् हामीलाई यति दिनुहोस् उति दिनुहोस् भने हामी भन्ने भन्दैनौँ किनभने त्यो हामी प्रक्रियागत रूपमा अगाडि जानुपर्छ र त्यो प्रक्रियागत रूपमा अगाडि जाँदा आफै हुने कुरा हो र आफै मनबाट होइन जसरी निस्किन्छ जति निस्किन्छ त्यो आफ्नो कुरा हो तर कमसेकम हामीलाई यति चिज दिनुहोस् र हामी गर्न तयार छौँ भन्ने म भन्न चाहन्छु
हजुर श्रोताहरू तपाईँ अहिले वैश्व साङ्गिडलामा कवि भट्टसँग भएको यो कुराकानी सुन्दै हुनुहुन्थ्यो उहाँले तपाईँलाई अनुरोध गर्नुभएको छ हामी सबै श्रोताहरूलाई अनुरोध गर्नुभएको छ तपाईँसँग जे छ त्यो दिनुहोस् समय छ समय दिनुहोस् आर्थिक रूपमा गर्न सक्नुहुन्छ अर्थ दिनुहोस् सिप छ तपाईँको सिप दिनुहोस् यो मन्दिरको विषयमा यो अभियानलाई सफल पार्नलाई अब सञ्जयजीसँग एउटा मेसेज छ जस्तो लागिरहेछ
हजुर यो हामीले आजको कार्यक्रममा कवि भट्टज्यूसँगको कुराकानी प्रस्तुत गर्ने श्रोताहरू कविजी स्टुडियोमा आइदिनु भयो र जानकारी गराउनु भयो तपाईँहरूले गर्न लागेका कामहरूको बारेमा. त्यसको लागि धेरै धेरै धन्यवाद.
यहाँहरूलाई पनि धेरै धन्यवाद र श्रोताहरू जति पनि हुनुहुन्छ सबै नेपाली भाषी आफ्नो संस्कृति बचाउन लाग्नुभएका र हरेक क्षेत्रमा लाग्नुभएका साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु र आफ्नो तर्फबाट जे जस्तो सहयोग हुन्छ होइन त्यसको आह्वान म गर्न चाहन्छु र हामी सबैलाई समेटेर एउटा नेपाली कल्चर सुहाउँदो एउटा संस्था होइन एउटा सेन्टर भनौँ या मन्दिर भनौँ जे पनि हामी बनाएर यहाँहरूको संस्कृति हाम्रो संस्कृतिको रूपमा होइन एउटा व्यक्तिगत संस्कृतिलाई हामी सामूहिक संस्कृति हाम्रो संस्कृति भन्न सुहाउने किसिमको एउटा सेन्टर हामी बनाऊँ र यसमा अगाडि बढौँ सबैलाई यही आग्रह गर्छु.
हजुर धेरै धेरै धन्यवाद कविजी. र श्रोताहरू यस यतिखेर फेसबुक पेजमा एउटा म्यासेज प्राप्त भएको छ. यो चाहिँ एउटा बर्थडे विसको म्यासेज छ. यसलाई पठाउनु भएको छ मुन्ना गुरुङले. 11 किन्टोर एभिन्यू किल्बनमा बस्ने समीर भण्डारी र अनिता थापालाई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भन्न चाहन्छु र अब बज्ने गीत सुन्न र सुनाउन चाहन्छु भनेर हामीलाई मुन्ना गुरुङले यो फेसबुकमा म्यासेज पठाउनु भएको थियो श्रोताहरू. र अबको यो गीत भने हामी सुनाउन जाँदैछौँ नेपथ्यको ऐना झ्याल एल्बमबाट जोगैले हुन्छ भेट मायाले हुन्छ सम्झना भन्ने गीत. र हामी पनि सम्पूर्ण भोइस अफ साङ्ग्रिलाको तर्फबाट समीर भण्डारी र अनिता थापालाई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे ह्याप्पी बर्थडे भन्दै अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत. हजुर श्रोताहरू, तपाईँलाई भर्खरै हामीले सुनायौँ नेपथ्यको ऐना झ्याल एल्बमबाट जोगाले हुन्छ भेट मायाले हुन्छ सम्झना। धेरै एकदमै रमाइलो गीत थियो यो श्रोताहरू, र तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एडलेड 101.5 मेगाहर्जमा भोइस अफ साङ्ग्रिला, र तपाईँहरूका साथमा छौँ म सञ्जय
अनि म इन्द्र।
हजुर, अब यसै बिचमा इन्द्रजीले केही सामा फेरि रोचक जानकारी जस्तो ल्याएर आउनुभएको छ, त्यसको लागि इन्द्रजी
सञ्जय धन्यवाद। मैले केही यो हेल्थ टिप सम्बन्धी केही जानकारी लिएर आएको छु। यो मैले लिएको छु वैद्यराज आचार्य बालकृष्ण दिव्य योग मन्दिर हरिद्वार भारत को तर्फबाट। म केही जानकारीहरू तपाईँलाई दिन चाहन्छु। निमले दाँत माझ्ने परम्परा प्राचीन हो। यस्ता परम्पराहरूमा वैज्ञानिकता हुन्छ। हाम्रो ऋषिमुनिहरूले कटु द्रव्ययुक्त वस्तुले दतिवन गर्दा राम्रो हुन्छ र त्यसमा निम सर्वोत्तम रहेको बताएका छन्। निमको दतिवनबाट दाँतका किरा मर्छन्। दतिवन गर्दा निमको रस हाम्रो पेटमा पनि पुग्छ र त्यसले अरू बिरामी समेत निको हुन्छ। हामीले दिनहुँ एउटै ब्रसले दाँत माझ्दा त्यसमा ब्याक्टेरिया र भाइरस जम्मा हुन्छन्, जसबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ। ब्याक्टेरिया र भाइरसले रोग निम्त्याउँछन् भन्न ब्रसलाई दिनहुँ तातो पानीले धुन अत्यावश्यक छ। तर दतिवन गर्दा हामीले हरेक दिन स्वच्छ दतिवन प्रयोग गर्छौँ, त्यसैले रोग लाग्नै पाउँदैन। निमको दतिवनले गिजाको स्याहार पनि गर्छ, पेटलाई पनि लाभ पुर्याउँछ। अर्को एउटा जानकारी छ, तामाको भाँडाको पानी खाऊँ। पुरानो जमानामा मानिसहरू राति सुत्दा सिरानी नजिक तामाको भाँडामा पानी राख्थे गर्थे अरे, बिहान त्यो पानी खान्थे अरे। सिरानी छेउ तामाको भाँडामा पानी राख्दा शरीरले सकारात्मक ऊर्जा पोजिटिभ एनर्जी भेट्छ, नराम्रो सपना देखिँदैन। बिहान त्यो पानी खाँदा शरीरको ब्याक्टेरिया खत्तम हुन्छ, मोसन ठिक हुन्छ। आधुनिक विज्ञानले पनि तामाका भाँडामा राखेको खाने पिउने कुरामा जीवाणुले आक्रमण गर्न नसक्ने र भएका जीवाणु पनि नष्ट हुने तथ्य स्वीकार गरिसकेको छ। अचेलका मानिसहरू प्लास्टिकको बट्टामा पानी राख्छन्, राति ढिलो सुत्छन्, बिहान ढिलोसम्म सुत्छन्, त्यसैले शरीरको मोसन ठिक हुँदैन र रोग व्याधिले आक्रमण गर्छ। अर्को एउटा जानकारी, त्यस्तै मिठो जानकारी छ, डिप फ्राई गरिएको वस्तु नखाउँ। अचेल क्यान्सरको महामारी जस्तै छ, यसको एउटा प्रमुख कारण डिप फ्राई गरिएको खानेकुरा पनि हो। बारम्बार एउटै तेलमा धेरै थोकलाई तारेर खाने गर्दा क्यान्सर बढिरहेको हुनसक्छ। त्यसैले घर बाहिर तारेका भुटेका चिजबिज खानबाट जोगिनुपर्छ, नत्र यस्ता हानिकारक खानेकुराहरूबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ। अर्को छ, चिराइतो खाएर रगत शुद्ध गरौँ भन्ने। गाउँघरमा वर्षमा एकपटक चिराइतो सेवनको परम्परा यद्यपि छ, यो अभ्यास धेरै प्रभावकारी छ। चिराइतो खाँदा रगत शुद्ध हुन्छ, रोग व्याधि लाग्नुको कारण रगत अशुद्ध रहनु हो। रक्त शुद्धिकरणका लागि निम पनि खान सकिन्छ। यस्ता प्रभावकारी पदार्थको उपयोग नियमित रूपमा गर्नुपर्छ। हत्तपत्त औषधि नखाउँ भन्न पनि यो वैद्यराज आचार्यको दिव्य मन्दिरले सुझाएको छ। हामीले रोग नहुने प्रयत्न गर्नुपर्छ। कथम कदाचित बिरामी भइहाले पनि त्यसलाई सुरुमा प्राकृतिक रूपले नै निको पार्ने कोसिस गर्नुपर्छ। एकछिन टाउको दुख्दैमा रुगा वा खोकी लाग्दैमा तुरन्त एलोप्याथिक औषधि खान हतार गर्नुहुन्न। यस्ता रोगले लामो समय दुःख दिँदैनन्, तर यिनलाई निको पार्न सेवन गरिने औषधिले भोलिका दिनमा विभिन्न रोग लाग्न सक्छ, कलेजो क्षतिग्रस्त हुनसक्छ वा त्यसमा सिरोसिस हुनसक्छ, मृगल काम गर्न सक्न छाड्छ। त्यसैले केही सामान्य रोग भाइरल वा ब्याक्टेरियल इन्फेक्सनलाई एउटा सीमासम्म सहन गर्ने बानी बसाल्नुपर्छ। त्यस्ता झिनामिसिना रोगले शरीरको विषाक्तता टक्सिन निकाल्छन्। त्यस्ता पदार्थ निस्कँदा हाम्रो शरीरभित्रको प्रणाली चङ्गा हुन्छ। जीवाणु सङ्क्रमणका 12-13 सय प्रजाति हुन्छन्। सबैको औषधि बनेको छैन, बन्न पनि सक्दैन। औषधि खाएर 4-5 मिनटमा निको हुन्छ, नखाए पनि 4-5 दिनमा निको भइहाल्छ। अनि औषधि किन खाने? यस्ता साना बिरामी मसिना बिरामी लाग्दा पर्याप्त तातो पानी खाऊँ, खानामा परहेज गरौँ, घरमै आराम गर्ने गरौँ। दिनमा 20 मिनट योग गरौँ। प्राणायाम या योगासन गर्न समय नभएकाहरूलाई शौच गर्न आधा घन्टा वा 20 मिनट लाग्छ, तर दिनहुँ 20 मिनट प्राणायाम गर्ने व्यक्तिलाई शौच गर्न 2-3 मिनट मात्रै लाग्छ। यसैले नियमित रूपमा प्राणायाम वा योगासन गरेर हामीले समयको बचत गर्न सक्छौँ। त्यस्तै कुनै निर्णय लिन तपाईँलाई घन्टौँ लागिरहेको हुनसक्छ वा त्यति समयमा पनि निर्णय लिन नसकिरहनु भएको हुनसक्छ, तर नियमित रूपमा प्राणायाम वा आसन गर्दा चाँडो टुङ्गोमा पुग्ने क्षमता विकास हुन्छ, यसबाट पनि समयको बचत हुन्छ। प्राणायाम र आसन गर्न केही समय लाग्छ, त्यसलाई समयको दुरुपयोग सोच्नुहुन्न, यो जीवनभरिको लागि उपयोगी हुनसक्छ। सञ्जयजी, मैले निकै धेरै जानकारीहरू यहाँ श्रोताहरूलाई पछि
हजुर एकदमै स्वास्थ्यवर्धक जानकारीहरू जुन चाहिँ हाम्रो दैनिक जीवनमा उपयोग गर्यो भने हामीलाई स्वस्थ रहन धेरै नै महत्त्वपूर्ण हुन्छ होला जस्तो लाग्यो मलाई। इन्द्रजी धेरै धेरै धन्यवाद, यस राम्रो जानकारी हाम्रो श्रोताहरूलाई सुनाउनु भयो यहाँले। र यसै बिचमा यो फेरि एउटा फेसबुकमा हामीलाई अर्को मेसेज प्राप्त भएको छ, यो पनि एउटा जन्मदिनको शुभकामना रहेको छ। र यो मेसेज हामीलाई पठाउनु भएको छ सिडनीबाट, सिडनीमा बस्ने आस्था बडालले। एडलेडमा रहने अनिता थापालाई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे एन्ड ह्याप्पी बर्थडे, माई बेस्ट विसेज इज अलवेज विथ यु भन्दै अब बज्ने गीत अनिता थापा लगायत सम्पूर्ण रेडियो सुनेर बस्ने श्रोताहरूलाई सुनाउन चाहन्छु भनेर मेसेज पठाउनु भएको छ आस्था बडालले सिडनीबाट। र यसै क्रममा हामी फेरि अर्को एउटा गीत बजाउन गइरहेका छौँ, दीपक लिम्बूको स्वरमा यो गीत तिम्रो त्यो रूपैले के गर्यो। हजुर श्रोताहरू, अहिले भर्खरै हामीले एउटा रमाइलो गीत सुनायो तपाईँहरूलाई। मैले पूर्व उद्घोषित गीत चाहिँ यहाँहरूलाई सुनाउन सकिनँ, कारण चाहिँ त्यही पुरानो हजुर टेक्निकल गडबडी। तर केही छैन श्रोताहरू, अबको 15 मिनट हामी तपाईँहरूलाई एकदमै रमाइला गीतहरू सुनाउनेछौँ, त्यो पनि नन स्टप म्युजिक एउटा सेगमेन्ट भनौँ न लिएर हामी यो कार्यक्रमलाई अघि बढाउन चाहन्छौँ। र यसै क्रममा म एउटा अर्को गीत बजाउन गइरहेको छु। हजुर श्रोताहरू, अहिले हामी तपाईँहरूको साथमा छौँ भोइस अफ साङ्ग्रिला रेडियो एयरलेड 101.5 मेगाहर्जमा, र साथमा छौँ भन्दा पनि श्रोताहरू अब बिदा माग्नुपर्ने समय भइसकेको छ। समयको घडीले 10:30 बजाउन आँटिसकेको छ र आजको लागि हाम्रो कार्यक्रम यहीँ टुङ्ग्याउनु पर्ने हुन्छ। श्रोताहरू, आजको हाम्रो 2 घन्टाको बसाइ हामी यहीँ बिट मार्न चाहन्छौँ र आगामी हप्ता फेरि अर्को आइतबार यहाँहरू समक्ष पुनः उपस्थित हुनेछौँ। तर अर्को हप्ता हामी हाम्रो रेगुलर टाइम 9:30 बजेदेखि 10:30 बजेसम्म हामी यहाँहरू समक्ष प्रस्तुत हुनेछौँ। तबसम्मका लागि हामी बिदा हुन चाहन्छौँ। श्रोताहरू, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् र अहिलेलाई भने यो गीत सुन्दै गर्नुहोस्।
my life and fill it with a vibe. I wanna love you, take a deep dive into your eyes like heart to heart. Respect the love, don't wanna get hurt. Together wanna fly.